وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم فأقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك الدين القيم ولكن اكثر الناس لا يعلمون صلوات بھیج دیجئے محمد علی محمد پر آپ سے پھر ایک بار درخواست کروں گا کہ اپنے تمام مریضوں کے ساتھ ساتھ آپ کے علم ہے کہ علامہ طالب جوہری صاحب قبلہ سخت علیل ہیں اور مقامی اسپتال میں زیر علاج ہیں ان کی صحت کے لیے اور ایک اور مومنہ ہیں وہ بھی دل کی مریضہ ہیں بھائی اس کی آواز کا کچھ کرو میں کیا کروں اب اس کے لیے بار بار یہ ڈسٹرب کر رہی ہے کیا ہو گیا ٹھیک ہے یا علی یا علی یا علی اللہم صلی اللہ علیہ وسلم یہ ٹھیک ہے لیکن ہوتا یہ کہ شاید کسی کے تار وار کوئی بیٹھ جاتا ہے پیر وار لگ جاتا ہے اس سے ڈسٹرب ہو جاتا ہے سب تو بہرحال دعا کریں پروردگار بے حق بیمار کربلا ان سب مریضوں کو صحت کاملہ و عاجلہ عطا فرمائے ایک بار ان سب مریضوں کی صحت یابی کے لیے بلند آواز سے ایک صلوات عنایت فرما دیجیے گا کل جہاں آپ نے بات کو ختم کیا تھا وہیں سے لے کر آگے چلیں گے اعتراض یہ ہوتا ہے کہ صاحب دین کے نفاذ کی بات کریں آپ دین کے نفاذ کی بات کریں کہ دین کو نافذ کیا جائے دین حنیف کو نافذ کیا جائے خالص دین کو نافذ کیا جائے ہاں ہے سب کچھ ہے قرآن مجید میں آیات بھی ہیں دین اچھی چیز ہے دین باتقویٰ بناتا ہے انسان کو پرہیزگار بناتا ہے سب کرتا ہے لیکن اس کے باوجود یہ نظام چلانا یہ تو ایک الگ چیزوں کا متقاضی ہے نا کہ نظام تو ایسے نہیں چل سکتا نظام چلانے کے لیے تو ہمارا یہی سوال ہوتا ہے کہ نظام چلانے کے لیے کیا چاہیے کیسا ہونا چاہیے لیکن نہیں جی کہ ہر زمانے کی ضروریات ہے اگر میں یہ کہوں دیکھیں آج جو ہے نا اس اعتراضات کے جوابات کو پیش کرنا جو میں نے آپ سے پہلی مجلس میں اور دوسری مجلس میں وعدہ کیا تھا دیکھیں صاحب اگر میں یہ اعتراض کروں کہ صاحب آپ کے نظام تو بدلتے رہتے ہیں کیا کروں ہر زمانے میں آپ کا نظام بدلتا ہے پھر کوئی سسٹم 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 پھر نہیں سسٹم اب ضروری تھوڑی کہ اگلے 50 سال کے بعد یہ ڈیموکریسی جس کے آپ گن گاتے پھر رہے ہیں یہی پتہ نہیں کون سا نظام آ جائے گا بھائی کیا ہو جائے گا تو جواب یہ ملتا ہے کہ یہی تو خوبی ہے یہی تو خوبصورتی ہے یہی تو حسن ہے اب یہ لفظ کتنا آپ کان آشنا ہو گیا نا آپ کے جب لڑتے بھڑتے ہیں آپس میں تو جھیپ مٹانے کے لیے کیا کہتے ہیں یہی تو حسن ہے جمہوریت کا ایک دوسرے کو گالیاں دو اور بعد میں شرمندہ ہو جاؤ ایک دوسرے کو جتنے غلیظ الفاظ ایک دوسرے کے لیے استعمال کر سکتے ہو کرو اور بھیا کوئی کچھ کہتا یہی تو حسن ہے یہ جمہوریت کا حسن ہے اچھا بھائی چلو یہ حسن ہوگا تو جو آپ نے کہا کہ یہی تو حسن ہے یہی تو خوبصورتی کہ زمانے کے ساتھ نظام بدلے گا ضرورت ہے انسان کی زمانہ بدل گیا ضروریات بدل گئیں آلات بدل گئے یعنی ٹولز جو ہیں وہ بدل گئے جب بدل گئے تو نظام بھی بدلے گا ایسے ہی ہے نا یہ سب سے بڑا محکم اور مستحکم جواب ہوتا ہے مطلب یہ سسٹم اسی لیے تو بدلتا ہے کہ لوگ بدل گئے زمانہ بدل گیا سڑکیں بدل گئیں کارخانے بدل گئے آلات بدل گئے ایجادات ساری کی ساری بدل گئی زیادہ سسٹم بدل جائے گا نہیں ضروریات اپنی جگہ آلات اپنی جگہ بدلتی چلی جائیں اقدار بدل جائیں ویلیوز بدل جائیں لیکن ایک سسٹم ایسا ہے ہم کہہ رہے ہیں بھائی اب ثابت کرنا ہے تو یہی تو ہمیں ثابت کرنا ہے کہ نہیں سسٹم ایسا ہونا چاہیے کہ کوئی بھی زمانہ ہو اس سسٹم میں تبدیلی نہ آئے چیزوں کی تبدیلی کی بات نہیں کر رہے ہم افراد کی تبدیلی کی بات نہیں کر رہے ہم عمارات کی تبدیلی کی بات نہیں کر رہے جن کو یہ سمجھ میں نہیں آتا اسلام کا نظام اور وہ اگر اسلام کی بات کرے گا تو وہ تو اونٹوں پہ رکا رہے گا گھوڑوں پہ رکا رہے گا وہ اونٹوں گھوڑوں کی سرکار کو سمجھے گا کہ یہی سب سے بڑی سرکار ہے وہ گاڑی میں خود بیٹھے گا مگر کہے گا کہ نہیں یہ انگریز کی بنائی ہوئی ہے صحیح نہیں ہے ساری چیزیں انگریز کی استعمال کرے گا کہے گا یہ چیزیں صحیح نہیں ہیں نہیں اسلام یہ کب کہہ رہا ہے اسلام تو ایسا نہیں کہہ رہا اسلام تو ہر زمانے کے مطابق ایک ایسا نظام پیش کر رہا ہے کہ تم کسی بھی زمانے میں جاؤ یہ فریم ہے یہ چارچوب ہے یہ دائرہ ہے اس دائرے کے اندر رہنا اس کے باہر نہ نکلنا क्या मतलब इसके बाहर ना निकलना कि भाई एक छोटी सी मिसाल है, मोबाइल है, भाई ऐजाद है ना, तो अल्लाह ने कब रोका इस ऐजाद को इस्तेमाल करने से? इस्लाम ने कब रोका? किसी मौलवी ने कब रोका? मौलवी तो खुद इस्तेमाल कर रहा है उसको। किसने रोका? नहीं रोका। क्या हुक्म क्या है इसका? इसी तरह कोई भी ऐजाद ले लें, आप जहाज ले लें, सैयारा ले लें, जो भी ले लें, नहीं, इस्लाम चीजों की ऐजादात को मना थोड़ी कर रहा है। ये एक सिस्टम ऐसा बना के आपको दे रहा है कि किसी भी चीज का इस्तेमाल सही हो रहा है या गलत हो रहा है, उसने कब रोका? अब आज अगर कोई गाड़ी में बैठ जाए, मैं बैठ जाऊँ, खुद तो गाड़ियों में घूम रहे हैं, दूसरों को कहते हैं सादगी इख्तियार करो, तो मैं आपके सामने सवाल रखता हूं कि पुराने जमाने के लोग किस पे सफर करते थे, आप बताइए। चलिए, हुजूर के जमाने के लोग काहे पे सफर करते थे? ऊंटों पे करते थे, घोड़ों पे करते थे। अंबिया के पास भी यही सवारियां होती थी। तो अब मैं आपसे पूछता हूं कि उस जमाने में सबसे महंगी सवारी कौन सी थी, बताइए ना भाई। ये जो एतराजात होते हैं छोटे मोटे, बिल्कुल बाजारी एतराज, पढ़े लिखे लोग जब ये एतराज करते हैं तो बिल्कुल अक्ल हैरान हो जाती है, क्या सवाल क्या कर रहा है पागल, को बेवकूफ आदमी, कुछ पता ही नहीं है। वो जो बैठते थे उनके अस्पे ताजी अरबी नस्ल घोड़े, वो भाई घोड़े क्या थे? वो जमाने की BMW और मर्सिडीज थे ना, और क्या थे? या पैदल चलते थे, वही उन्हीं के ऊंट, वही उनके घोड़े, वो जमाने की सवारी थी। तो जिस जमाने की जो मारूफ सवारी है और बेहतरीन सवारी है, उस पर अंबिया ने भी सफर किया, उस पर रसूलों ने भी सफर किया, उस पर पैगंबरों ने भी सफर किया, उस पर आइम्मा ताहरीन ने भी सफर किया, क्योंकि उस जमाने में कारें थी कहां भाई, और गाड़ियां थी कहां, वही सवारी थी। तो यही फर्क है सोच का कि जिनकी सुन्नत का सफर रुक जाता है, उनको दीन निजाम की हैसियत से पेश करने से वो कासिर हैं, वो दीन को निजाम बनाकर पेश नहीं कर सकते। लेकिन जहां सुन्नत का सफर नहीं रुकता, वहां आइम्मा ताहिरीन के अहकाम की रोशनी बताया जा रहा है कि नहीं, आगे बढ़ो, ऐजाद करो। किसने मना किया? अच्छा पहनने से, अच्छा खाने से, अच्छा रहने से, अच्छी सवारी इस्तेमाल करने से तुमको किसने मना किया? बस ये ख्याल कर लेना, इस पूरे सिस्टम में मासियत का गुजरना हो, हराम शामिल ना हो, बेईमानी शामिल ना हो, गसब शामिल ना हो, डाका शामिल ना हो। अब बताइए, सबसे बड़ी जंग किससे है तशय्यो की पहले दिन से? गासिबों से। किससे है? देखिए, अब लेकर आ रहा हूं वहां, अगर कल समझ में नहीं आई थी एक बात, तो बात समझाना चाह रहा हूं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। अब कई लोगों ने मुझसे सवाल आजाद किया, कोई खास इवेंट का, किसी खास इवेंट की मैं बात नहीं करता, मैं तो उसूल बताता हूं, मैं कवानीन बता रहा हूं, मैं आपको बता रहा हूं, कुल्ली एक बात करता रहा हूं कि जो भी जिसने हक कसब किया अहले बैत का, आज तक हम उनके खिलाफ हैं कि नहीं है ना, गासिबों के खिलाफ हैं। तो भाई मैं तो इतना सा मसला बता रहा हूं आपको, शरी मसला, फिकही मसला, कि अगर कोई कभी भी किसी भी जमाने में गसब करेगा तो तशय्यो से उसकी जंग है, शियत से उसकी जंग है। यह तो नहीं हो सकता कि कल का गासिब तो बुरा है और आज का कोई गासिब हो तो ठीक है, कल कोई बाग गसब कर ले तो जनाब वो खराब है, गलत है, और आज अगर कोई गसब कर ले कोई चीज तो वो सही तो नहीं हो सकती। तो जब गासिबों से लड़ाई है मेरे भाई, सीधा सीधा फिकी मसला है, शरी मसला है, कि जो भी गसब करेगा गासिबों से ऐलाने जंग है, गासिबों के साथ हम नहीं जाएंगे, किसी सूरत में नहीं जाएंगे, वरना फिर हमारा रोना मातम करना सब बेकार है भाई। उन्हीं के खिलाफ तो हम हैं, हमारी मुजाहिमती तहरीक, ये तशय्यो की तहरीक पूरी दुनिया में जो इस वक्त डटी हुई है मैदान में, खड़ी हुई है मैदान में, गासिबों के खिलाफ ही तो डटी हुई है ना। करबला में भी गासिबों के खिलाफ जंग है, जिन लोगों ने आले रसूल का हक लूटा उनके खिलाफ जंग है। आज भी जो दुनिया को गसब करना चाहते हैं, हड़प करना चाहते हैं, उन गासिब कुवतों के मुकाबले में कौन खड़ा है? हम खड़े हैं। क्यों? हम कह रहे हैं, चिल्ला चिल्ला कर कह रहे हैं कि ऐजादात से दुश्मनी नहीं है, सड़कों से दुश्मनी नहीं है, बिल्डिंगों से दुश्मनी नहीं है, ये तो इंसान की अपनी सलाहियत पर है। क्यों? क्या हमारे लोगों ने सिस्टम ऐजाद नहीं किए? अगर तुमने ड्रोन ऐजाद किया तो हमने ड्रोन तबाह नहीं, ड्रोन उतारने का सिस्टम भी ऐजाद किया। कहां रोका इस्लाम ने? कहां रोका दीन ने साइंसी तरक्की से? भाई आप नहीं कर रहे हैं तो क्या दुनिया नहीं कर रही? क्या दुनिया में मुसलमान और मोमिनीन क्या क्या चीजें नहीं बना रहे? एक फख्र कीजिए ना, अपने मुल्क में भी फख्र कीजिए, बनाया है ना एटम बम, बना लिया ना अपने दिफा के लिए, मारना नहीं लेकिन धमकाने के लिए तो है ना, है कि हमारे पास भी, हम भी एटमी ताकत है। ये अलग बात है कि जमहूरियत की तारीफ के मुताबिक इसराइल 400 एटम बम रखे तो जमहूरियत, पाकिस्तान के पास हो तो दहशतगर्दी। परसों बताई थी ना मैंने आपको तारीफ जमहूरियत की, तो यह है जमहूरियत की तारीफ कि अगर इसराइल के पास 400 एटम बम हैं तो वो क्या है? जमहूरियत। पाकिस्तान ने एटमी ताकत बन गया, पाकिस्तान एटमी ताकत, वो इंसानियत को खतरा है भाई, इससे इंसानियत को बड़ा खतरा है, ये दहशतगर्दों के हाथों में चला जाएगी, ये अलग बात। तो पाकिस्तान ने बनाया ना, पाकिस्तान के साइंसदानों ने बनाया, तो इस्लाम ने कहां रोका? कहां रोका? जमाना वही है, लेकिन इस्लाम बता रहा है कि नहीं, बेगुनाह इंसानों के लिए नहीं, बेगुनाह इंसानों को मारने के लिए नहीं, हिरोशिमा और नागासाकी के बेगुनाह लोगों का कत्लेआम करने के लिए नहीं, बल्कि अपने दिफा के लिए तैयार रखो, अपने दिफा के लिए तैयार रहो, जितनी ताकत है पूरी ताकत के साथ अपना दिफा तैयार करो। तो अगर पाकिस्तान ने ऐसा किया तो सही किया ना, क्या इस्लाम रोक रहा है? कहां? यही जमाना है, लेकिन इस्लाम दायरा बता रहा है कि इस दायरे के अंदर रहना, इससे बाहर ना निकल जाना। तो अब अगर इस्लामी जमहूरिया, इस नाम से बड़ी चिड़ है लोगों को, इसीलिए मैं लेता हूं, चलो चिड़ने वाले को और चिड़ाओ, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। नहीं ऐसे नहीं, ऐसे नहीं, जरा एक बुलंद आवाज से सलवात भेजिए, मुझे पता चलेगा आप यहां बैठे हैं।
नारे हैदरी
या
हैदरी
या
बाबा से बुलंद, नारे सलावात।
पाबंदियां पाबंदियां पाबंदियां, इतनी पाबंदियां इतनी पाबंदियां, मुसलमानों पर है पाबंदियां भाई, मोमिनीन पर पाबंदियां, क्या कर लिया इन पाबंदियों ने 41 साल में, क्या बिगाड़ लिया उनका? और पाबंदियां हैं क्यों? यही वजह बता दी ना मैंने आपको, क्यों? वो जानते हैं कि इनमें ये ताकत है, इनमें ये सलाहियत है कि ये सिर्फ नारे लगाने वाले नहीं, ये साइंस और टेक्नोलॉजी के मैदान में हमसे आगे निकल जाएंगे अगर इन्हें मोहलत दे दी गई। क्यों नहीं बताते लोग? मगर हदीस लिखी है कि सलमान फारसी की कौम वो कौम है कि इल्म अगर सुरैया पर पहुंच जाएगा ये वहां से भी उतार लाएंगे, है ना? जानते हैं ना, ये हदीस है ना, हदीस है, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम है, इल्म अगर सुरैया पे पहुंच जाएगा तो ये सुरैया से भी उतार लाएंगे, इल्म को उतार लेंगे। तो इल्म किसी की मिरास तो नहीं है, आप आगे बढ़ जाएं। कब रोक रहा है इस्लाम, कब रोक रहा है दीन? निजाम तो हुक्म यही, तरह के तरक्की करो, आगे बढ़ो, आगे चलो। तो उनको मालूम है कि अगर इन्हें मोहलत दे दी गई तो कहां पहुंच जाएंगे, और मोहलत ना देने के बावजूद वो कहां पहुंच चुके हैं, कहां तक पहुंच चुके हैं कि वो जब वो कोई बात करता है उससे जबरदस्त, उससे बड़े लहजे में ललकार के बताते हैं कि वो 39 दिन वाले और होंगे, हम 40वें दिन वाले हैं। काफी है ना ये इशारा?
नारे हैदरी हैदरी बाबा से बुलंद, नारे सलावात।
आइए, अच्छा देखिए, चलिए आसान कर दे आपके लिए, ये तो मैंने मुकदमा बनाया, अब मैं आपके लिए बहुत आसान करता हूं, मतलब समझाने के लिए। पैगंबर खत्मी मर्तबत सल्लल्लाहु अलैहि वसल्लम का जमाना, और जनाब नूह अलैहिस्सलाम का जमाना, कितना फासला है? हजारों साल का है ना, हजारों साल का। क्यों? कि कम से कम कहते हैं कि जनाब इब्राहिम अलैहिस्सलाम और हुजूर के जमाने में कम से कम, बता रहा हूं, कम से कम 5 से 6 हजार का साल का फासला है। तो जनाब इब्राहिम से कितने अरसे पहले थे मुझे नहीं मालूम, जनाब नूह तो हजारों साल का फासला है ना, जनाब नूह अलैहिस्सलाम के जमाने में और पैगंबर खत्मी मर्तबत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में। सलावात भेजिए बेटा, ए मेरे बच्चे, बेटा बेटा शाबाश, आप मुझे देखें ना बेटा, आप सब मोबाइल देखेंगे, मैं किसे देखूंगा, मैं भी अपना मोबाइल खोल कर शुरू हो जाऊंगा। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। बस बेटा, एक को बता दिया ना मैंने, एक को बता दिया, बस एक का कहना सबके लिए काफी होना चाहिए। बन रही है ना सीडी, बन रही है, रिकॉर्ड हो रही है मेरी आवाज, परेशान मत हो, मैं जो कुछ कह रहा हूं आपको मिल जाएगा, अच्छे अंदाज में भी मिल जाएगा, बुरे अंदाज में भी मिल जाएगा, बेफिक्र रहे। वो कारीगर सारे अपना काम कर रहे होते हैं कि कौन सा जुमला निकाल के कैसे चलाना है, ठीक है ना, वो सब काम हो जाएगा, बेफिक्र रहिए आप। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर, ठीक है। तो अब देखिए, जनाब नूह के दौर में और उस दौर में कितना, हजारों साल का फासला है कि नहीं है? ना फासला, तो फिर ये कहना चाहिए था रसूल को कि भाई वो जमाना गया, वो जमाना गया। अभी जमाने की बात करो, आज के जमाने की बात करो, भाई नूह के जमाने की बात ना करना, नूह तो हजारों साल पहले थे, وہ تو پہاڑوں کے غاروں میں رہتے تھے لوگ اس زمانے میں، درختوں میں گھر بنا کے رہتے تھے، درختوں کی جھگیاں بناتے تھے، تم تو پکے مکان بنا رہے ہو، تمہارا زمانہ بدل گیا، لہذا وہ دین الگ یہ دین الگ، وہ سسٹم الگ یہ سسٹم الگ، ہے نا ہر ایک کے لیے. لیکن قرآن مجید دیکھیے، پہلے تو وہ آیت پڑھ دوں جو آپ سب کو ویسے ہی یاد ہے، کیا فرمایا؟ ان ھذا لفی الصحف الاولی صحف ابراہیم و موسیٰ. پہلے تو کتاب کی بات کی کہ یہ کوئی نئی چیز نہیں ہے، یہ وہی چیز ہے جو پہلے بھی صحف ابراہیم اور موسیٰ میں آ چکی، کوئی نئی چیز نہیں. اب آئیے سسٹم کی بات، اب آئیے نظام کی بات. سورہ شورا 13ویں آیت، سورہ شورا کی 13ویں آیت، 13، 13ویں آیت کا مطلب کیا ہے؟ 13، یعنی پہلے انگلش سے اردو میں ترجمہ کرنا پڑتا تھا نا، اب میں سیکھ کے آتا ہوں کہ 13 کا ترجمہ انگلش میں کیا ہوگا. بچوں کو سمجھانے کے لیے اردو کی گنتی نہیں آتی. صلوات بھیجیے محمد آل محمد پر. اور ایک تو اردو کی گنتی نہیں آتی، دوسرے بڑے فخر سے کہتے ہیں کہ ہمیں اردو کی گنتی نہیں آتی. کیوں؟ ہم انگلش میڈیم لوگ ہیں. تو میں بھی بڑے فخر سے کہتا ہوں کہ میں اردو میڈیم ہوں، الحمدللہ. صلوات بھیجیے محمد آل محمد پر. خیر، یہ تو میں باتیں کرتا رہتا ہوں. شرع لکم من الدین ما وصى به نوحا. اے حبیب، ہم نے آپ کے لیے بھی اسی دین کا انتخاب کیا ہے، ہم نے آپ کے لیے بھی وہی نظام رکھا ہے، ہم نے آپ کے لیے بھی اسی نظام کو ظاہر کیا ہے. شرع لکم یعنی وہی راستہ، وہی طریقہ. شرع لکم من الدین ما وصى به نوحا والذی اوحینا الیک. وہ جو دین جناب نوح کا تھا نا، ہزاروں سال گزر گئے، لیکن نہیں، وہی دین کی وحی ہم نے آپ پر کی ہے. دین نہیں بدلے گا، نظام نہیں بدلے گا، سسٹم نہیں بدلے گا. اس سسٹم میں رہ کے ترقی کرتے چلے جاؤ، کسی نے نہیں روکا. یہی سسٹم تو ترقی کا حکم دے رہا ہے. سخر لکم الشمس والقمر والنجوم، ایسے ہی ہے نا. اب جب سب چیزوں کو تمہارے لیے مسخر کر دیا، اور کہیے مسخرات تم بے امرے، اللہ کے حکم سے، اللہ کے حکم سے ساری چیزیں تمہارے لیے مسخر. اس سسٹم کے اندر شرع لکم من الدین ما وصى به نوحا والذی اوحینا الیک ووصینا، اور اس کے بعد آگے دیکھیے، وما وصینا به ابراہیم و موسیٰ و عیسیٰ. اور یہی دین جو نوح کو بھیجا، اس کی وحی آپ کی طرف کی، اور یہ کوئی نیا دین نہیں، یہی دین، یہی سسٹم، یہی نظام، اسی کی وحی کی ہم نے کس کو کی؟ اسی کی وصیت کی ابراہیم کو، موسیٰ کو، عیسیٰ کو. اور کیا کہا ان سے؟ کس بات کی وصیت کیا؟ نقیم الدین، کہ دین کو قائم کرو، یعنی سسٹم کو قائم کرو. تو جناب نوح سے لے کر پیغمبر ختم مرتبہ تک ہزاروں سال، اس زمانے کے حساب سے ایجادات کے ہزاروں سال. جناب نوح پہلے تھے، جناب موسیٰ بعد میں. تو احرام مصر بعد میں بنے کہ نہیں بنے؟ ابو الہول کے مجسمے بعد میں بنے کہ نہیں بنے؟ کتنی سائنس ترقی کر گئی، مگر کیا دین بدلا؟ کیا اللہ کا دین بدلا؟ نظام بدلا؟ کہا نہیں. کتنی ترقی کرتے چلے جاؤ، ترقی اس دین کے دائرے میں ہوگی، اس نظام کے اندر ہوگی. اس لیے حبیب، میں آپ کو نیا دین نہیں دے کے بھیج رہا. شرع لکم من الدین ما وصى به نوحا، یہ وہی دین ہے جس کی وحی کی گئی نوح کی طرف. والذی اوحینا الیک، اسی کی وحی کی گئی آپ کی طرف. وما وصینا به ابراہیم و موسیٰ و عیسیٰ. ابراہیم، موسیٰ، عیسیٰ، سب کو یہی دین دے کے بھیجا گیا. کیا کہا گیا ان سے؟ ان اقیموا الدین، دین کو قائم کرو. ولا تتفرقوا فیہ، اور اس میں گروہ بندی نہ ہونے پائے، اس میں تفرقے بازی نہ ہونے پائے. بھائی ہو گئی تو ہو گئی، اللہ کا حکم تو یہی ہے نا کہ نہیں کرنا ہے تفرقے بازی، کیونکہ دین ایک ہی ہے نوح سے لے کر حضور تک، حضور سے لے کے آج تک، دین میں کوئی تبدیلی نہیں. اور اس سے بھی زیادہ آسان کر دوں، اس سے بھی زیادہ، جس کا آپ انتظار کر رہے ہیں وہ کیا کرنے آئے گا بتائیے نا، اس کی ذمہ داریوں میں سے کیا ہے؟ بھائی ایک حدیث کے ایک جملے میں، مختصر والی حدیث میں کہہ دوں تو وہی بات آ گئی کہ یہ دین جو سر کے بل کھڑا ہوگا، یہ آنے والا اسے سیدھا کھڑا کر دے گا. دین یہاں بھی کس کی بات ہو رہی ہے؟ دین تو آنے والا جو دین لے کر آئے گا، کون سا دین لے کر آئے گا؟ آپ سے گاڑیاں چھین لے گا، کاریں چھین لے گا، بسیں چھین لے گا، ٹرک چھین لے گا، جہاز چھین لے گا، ہوائی جہاز چھین لے گا، ये मकान बिल्डिंग है सब छीन लेगा। कच्चे घरों में रहो, सहराओं में रहो, मैदानों में रहो, ऊंट गाड़ियों में सफर करो, बैलगाड़ियों में सफर करो, गधा गाड़ियों में सफर करो। अब समझ में आया फर्क कि जो इस्लाम इस्लाम का शोर मचा रहा है उसकी सुन्नत का सफर रुका हुआ है, हैं? और जब उसको कुछ नहीं मिलता तो चिल्लाने लगता है कि इस्लाम खतरे में। इलेक्शन हारते ही उसको अपनी मुसीबत पड़ जाती है ना। इलेक्शन हारता है उसको मुसीबत पड़ जाती है, पूरे मुल्क में फैलते भागा दौड़ा फिरता इस्लाम 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 और चिल्लाना शुरू कर देगा सबके। आप जानते हैं मैं क्या उसकी बार बार निशानदेही करूं, मगर ये बड़ा नासूर है, बहुत बड़ा नासूर है इस पाकिस्तान के लिए। एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। तो आप देखिए, अब आप देखिए परवरदिगार आलम ने बता दिया ना दीन का कि दीन यही है। बस अब आइए, जब दीन यही है, नूह से लेकर आज तक दीन नहीं बदला, जमानों के हिसाब जमानों मकान के हिसाब से दीन अलजजायर में दीन है, दीन शुमाली अफ्रीका में वही, अलजजायर भी उसी में आ गया, मराकश वराकश सब, दीन मगरिब में वही है, दीन मशरिक में वही है, दीन सर्द इलाकों में वही दीन है, दीन गर्म इलाकों में वही दीन है, दीन ऑस्ट्रेलिया का बर्रे आजम हो, अमरीका बर्रे आजम हो, अफ्रीका बर्रे आजम हो, एशिया का बर्रे आजम हो, चाहे यूरोप हो, हत्ता के एंटार्क्टिका हो, दीन वही है, दीन नहीं तब्दील होगा। हाँ, वहां के हिसाब से फुरुआत। दीन ये नहीं कहता कि हुजूर ये गिज़ा खाते थे, सुन्नत है तुम भी ये खाओ। बकौल हमारे एक दोस्त के, बड़ा अच्छा दोस्त है, बोलता तो बहुत तल्ख है वो, लेकिन हमें अच्छा लगता है, हालांकि हमारे खिलाफ भी बोलता है, लेकिन बात अपनी जगह है भाई, जो अच्छा बोलता है अच्छा बोलता है, हमारे खिलाफ भी बोले क्या फर्क पड़ता है, आज़ादी है, हमें भी उसको इख्तलाफ करने का हक है, उसे भी तो, हम तो बड़ा इस मामले में वसी दिल रखते हैं, हमारे खिलाफ भी बात करता है, लेकिन करे बात, लेकिन बात अच्छी करता है, बात बहुत अच्छी करता है। चलिए बताते भी क्या क्या बातें करता है, एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर भाई। जमाना बदलेगा ना, जमानो मकान बदलेगा। हुजूर क्या खाते थे, आप भी वो खाएं, ये सुनना थोड़ी है भाई। अब उसकी एक बात हमें याद है, आपने भी सुनी होगी, मैं कोई नई बात नहीं बता रहा, लेकिन भाई वो हदा ना कि मिसवाक के सुन्नत है वो डंडी लेके और शुरू हो जाओ। हाँ अच्छी बात है भाई, आप कर रहे हैं मिसवाक कर रहे हैं, कोई हमें कोई एतराज नहीं, बस लेकिन खुदा के बंदो असल मकसद तो दांतों की सफाई है ना। असल मकसद क्या है, दांतों की सफाई। अगर मैं किसी डेंट किसी पाउडर की या किसी टूथपेस्ट की पब्लिसिटी तो करने बैठा नहीं यहाँ, लेकिन मैं आपसे कह रहा हूं कि अगर किसी हकीम ने कोई पाउडर ईजाद कर लिया तो भाई मकसद तो उसका भी ना कि दांत साफ करो, असल में कि जब किसी के पास बैठो तो स्मेल ना आए तुम्हारे वो दांतों की महक से, उसको बेचारे को उल्टी ना होने लगे बराबर वाले को, ऐसा भी होता है ना कि असल मकसद ये है, वो टूथपेस्ट हो या जो भी हो, हाँ ये देखो कि बना हुआ सही है या नहीं, उसमें कोई हराम चीज तो शामिल नहीं है, ये अपनी जगह मसाए, लेकिन मकसद क्या था। लेकिन नहीं साहब, तो खाना वो खाते थे लिहाजा आप खाना भी ये खाइए, लिबास वो पहनते, तो लिबास तो कुफार भी वही पहनते थे उस जमाने में, कुफार कौन सा लिबास पहनते थे, वो भी वही पहनते थे लिबास, कुफार का हुलिया भी वही था जो मुसलमानों का हुलिया था। हुलिये की बात नहीं है कि हैयत कैसी होनी चाहिए, यही तो फर्क है निजामों में। इस्लाम ये कब कह रहा है, जिस जगह के जो लोग रहते हैं अपने फरहंग अपने कल्चर अपनी सकाफत के हिसाब से जिंदगी करेंगे, मगर इस्लाम के दायरे में दीन से बाहर ना निकल जाना। तुम्हारी कोई मकामी ईद है मनाओ, मगर उसे इस्लामी ईद ना बनाना। अगर तुम, आप समझ में आ रही है बात, तुम्हारा कोई मकामी फंक्शन है करो, नहीं रोकते, एक इसमें गैर शरी चीज दाखिल ना हो, एक इसे इस्लामी करार ना देना, इस्लामी करार ना देना इस फंक्शन को। भाई हमारे यहां कितने दिन है साल में ऐसे जिसमें हम फंक्शन मनाते हैं, लेकिन अगर उसमें हम गलत काम करेंगे तो गलत है ना। अगर कोई गलत काम ना करें तो कोई गुनाह भी नहीं है, कोई गुनाह है, कोई गुनाह नहीं है। लिहाजा बता दिया कि नहीं चीजें मनाओ, तुम्हारे फंक्शन है, तुम्हारा सकाफत है, तुम्हारे अपना रहन सहन का तरीका है, तुम्हारा लिबास अलग है, तुम्हारी खुराक अलग है। ये कब का इस्लाम ने कि सारी दुनिया के मुसलमान वैसे ही लिबास पहनना, वैसे ही खाना खाना जैसे 1400 साल पहले मदीने में खाया जाता था, जैसे 1400 साल पहले मदीने में पहना जाता था। यही तो लोग घबराते हैं कि अगर इस्लामी निज़ाम आ गया तो ये होगा, क्योंकि मुल्ला ने यही तस्वीर दिखाई है कि ना अच्छा कपड़ा पहन सकता है, ना अच्छा खाना खा सकता है, और चेहरा जितना भयानक बना सकता है बना ले, जिसे बच्चे देखते ही डर जाएं। नानी अम्मा दादी अम्मा को देव की कहानी सुनाने की जरूरत नहीं, रात को कहेंगे अब्बा आगे ऐसे देख ले। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। ये कब कहा, یہ کون سا اسلام ہے, یہ کب کہا اسلام نے؟ اچھا پہنو, اچھا کھاؤ, جو اللہ نے تمہیں توفیق دی. اسلام اچھا کھانے پینے کو منع تھوڑی کر رہا ہے, اچھا پہننے کو تھوڑی. اسلام تو یہ کہہ رہا ہے, یہ دین تو یہ بتا رہا ہے, یہ نظام یہ بتا رہا ہے کہ جو بھی کھاؤ, کھانے کا مسئلہ نہیں, یہ دیکھو کہ حلال کھا رہے ہو یا حرام کھا رہے ہو. سمجھ میں آ رہی ہے بات؟ لباس پہننے کا مسئلہ نہیں, بس یہ دیکھو کہ یہ لباس بےہودہ نہ ہو, بےہودہ نہ ہو, ایسا نہ ہو کہ اس کو دیکھ کے شرم آئے. نہ لڑکوں کا لباس ایسا ہو, نہ بچیوں کا لباس ایسا ہونا چاہیے, پھر معاشرے میں خرابیاں پھیلیں گی نا بھائی, پھر تو خرابیاں پھیلیں گی, معاشرے میں پھیلتی چلی جائیں گی. اور وہ آپ دیکھتے ہیں صبح شام کہ بعض وقت منہ ہٹا رہا ہوں یہ سوچ کے کہ سامنے خاتون آ رہی ہوں, کہ نہیں ہٹائیے نہیں منہ, یہ لڑکا ہی ہے, یہ جو آ رہا ہے یہ لڑکے. ماشاء اللہ چٹیاں رکھنی شروع کر دی, اب چٹیاں رکھ رہے ہیں. اور اقبال کے کلام کا جو بیڑا غرق کر رہے ہیں, اقبال کو اگر اللہ ایک بار موقع دے دے نکل کے آنے کا, ان کے ٹیٹوے دبا دے گا اقبال. جب میرا یہ حال ہوتا ہے کہ میرا جی چاہتا ہے پکڑ کے ماروں ان کو, جوتے ہی کر کے آ رہا ہے اقبال کے ساتھ. اقبال کا عارفانہ کلام, اقبال کا کہاں سحر میں ڈوبا ہوا کلام, اقبال کس دنیا میں جا کے وہ باتیں کر رہا ہے معرفت کی, اور یہ دیوانے پاگل مجنون پتہ نہیں کیا کر رہے ہیں اس کے کلام کے ساتھ, اس کا بیڑا غرق کر رہے ہیں. ایک بار وہ کہتا ہوگا معبود ایک بار موقع دے دے اس کا ٹیٹوا دبا کے پھر آ جاؤں گا قبر میں. یہ علامہ اقبال کے کلام. تو یہ اب آپ یہ کہیں گے یہ صاحب یہ کیا کر رہے ہیں, دین میں یہی تو مشکل ہے. دین میں یہ مشکل تھوڑی, دین تمہیں انسان بنانا چاہتا ہے, جانور تھوڑی بنانا چاہتا ہے. اچھا کھانے پینے کا, اچھا لباس پہننے کا مطلب یہ تھوڑی کہ آپے سے باہر ہوتے چلے جاؤ. چٹیاں رکھ رہے ہیں, دوپٹے تو ڈالنا ماشاء اللہ عام فیشن ہو گیا, دوپٹہ نہیں ڈالے تو لڑکا ہی نہیں رہتا. شادی میں جا رہا ہوں دوپٹہ, وہ بھی میچنگ ہوتی ہے نا, دوپٹے جوتا سب میچنگ. کیا ہو رہا ہے بھائی, ہو کیا رہا ہے, کیا ہو رہا ہے معاشرے میں؟ تو اس کو روکو. تو سب دیکھیے آپ آگے نا, قدامت پسندی بھی قدامت پسندی ہے, مرد مرد ہے, اللہ نے مرد کو مرد بنایا, مردانہ وجاہت الگ ہے. ہاشم خوبصورت ہے, ہاشم حسین ہے, ہاشم وجی ہے, مردانہ لباس ہے. جب نکلتا ہے بہترین لباس پہن کے نکلتا ہے علی اور محمد کا دادا. آج تک تاریخ میں وجاہت, اگر اتنے حسین نہ ہوتے, اتنے وجی نہ ہوتے, اور ان کی حسن اور وجاہت میں کون سی چیز اضافہ کرتی تھی؟ وہ جو لباس پہن کر نکلتے تھے, بہترین لباس, مردوں کا لباس, سر پہ امامہ پہنے ہوئے, صافہ کمر سے باندھا ہوا, نیام میں تلوار, تلوار لٹک رہی ہے ایک جانب, نیام میں تلوار ہے. اور جب نکلتے تھے مردانہ وجاہت کا شاہکار, اتنا حسین جس کے حسن پہ علی فخر کرتے تھے, اتنے حسین جن کے حسن کے چرچے حضور کی زبان پہ. آپ کہیں گے دلیل کیا ہے, یہ تو آپ کہتے چلے رہے ہیں. بھائی اس کی سب سے بڑی دلیل یہ ہے کہ اگر ہاشم اتنا حسین نہ ہوتا تو علی اپنے بیٹے کو قمر بنی ہاشم کا لقب نہ دیتا. تو میرے بچے اور دوست جو بیٹھے ہیں, برا نہیں مانو میری باتوں کا, میرا فرض ہے تم کو یہ سمجھانا, یہ بتا دینا کہ اللہ نے تمہیں مرد بنایا ہے, مردوں کی طرح رہو. عورتوں کے فیشن پر یہ عورتوں کو زیب دیتا ہے, یہ خواتین کو زیب دیتا ہے, وہ بھی جہاں ان کو حکم دیا گیا ہے وہاں اپنی زیب و زین ظاہر کر سکتے ہیں, ہر ایک کے سامنے تھوڑی, جہاں پر انہیں حکم دیا ہے اللہ نے. تو اگر لڑکیاں لڑکوں کے بھیس بدل لیں گے, لڑکے لڑکیوں کے بھیس بدل, معاشرہ خراب ہو جائے گا نا. اور اسی میں خرابیاں ہو رہی ہیں کہ نہیں, پوری دنیا میں کیسے کیسے قانون پاس ہو رہے ہیں معلوم ہے نا آپ کو, آپ کے پڑوسی ملک میں بھی ایک قانون پاس ہو گیا, میں اس کا یہاں سے ذکر بھی نہیں کرنا چاہتا تھا کہ جن بچوں کو نہیں معلوم ہے کیوں خام خواہ میں ان کی توجہ ادھر کروں, لیکن بہرحال پتہ چل جائے گا. آج کل کی دنیا ایسی ہے کہ وہ ایک منٹ میں میری بات سن کے موبائل میں جائیں گے, ڈھونڈنا شروع کریں گے, کہیں نہ کہیں نکال ہی لیں گے. یہ رہا ابا, سمجھ رہے ہیں میتھمیٹک کا سوال حل کر رہا ہے. ہاں کمرے میں چلے جاتے, ابا میں پڑھ رہا ہوں ابھی, ذرا بابا پاپا ڈیڈی میں پڑھ رہا ہوں ابھی, ممی تنگ نہ کیجیے گا, ممی سمجھ رہی ہیں بیٹا بیٹا پڑھ رہا ہے اندر بیڈروم میں, نہیں پتا کہ کیا پڑھ رہا ہے وہ. صلوات بھیجیے محمد آل محمد پر, پڑھائی ہو رہی ہے. لیکن اس کے باوجود میں احتیاط کروں گا نا, جہاں تک میں احتیاط کر سکتا ہوں کہ نہیں, ہر چیز سسٹم کے اندر, ہر چیز. اچھا پہننا ہے, اچھا کھانا ہے, کسی نے اچھے لباس ہے. امام جعفر صادق علیہ الصلوۃ والسلام, آپ کی تو خوش پوشی مشہور تھی, یعنی بہترین لباس پہنتے تھے, اتنا اچھا لباس کہ سفیان سوری جو صوفیہ میں سے تھا, उसने सड़क पे बाकायदा शाहरा में बाजार में इमाम को रोक के टोक दिया था कि फर्जंद रसूल आप को जेब नहीं देता। माजल्ला उसके अल्फाज है जो नकल कर रहा हूं, नकल कुफर कुफर ना बाशद। तो वो फरमाता है, वो कहता है इमाम से कि आपको जेब नहीं देता, ऐसा कीमती लिबास पहन के आप फर्जंद रसूल हैं, आप अली के बेटे हैं, आप अली के पोते हैं, आप रसूल के फर्जंद हैं, आपको ये इतना कीमती लिबास पहन के बाहर निकलना जेब नहीं देता। इमाम ने क्या फरमाया था, आहिस्ता आहिस्ता महलन महलन, आहिस्ता आहिस्ता, ज्यादा आगे मत बढ़, ज्यादा आगे ना जा, इस्लाम को अपनी आंखों से मत देख। किसने कहा तुझसे ये बात? फिर बिठा के साथ चल, मेरे साथ चल घर लाए, बिठाया। एक घंटे का लेक्चर है जो मैं इतनी जल्दी आपको बता भी नहीं सकता, खुलासा बता रहा हूँ कि इमाम ने फरमाया तूने इस्लाम को इसमें समझावा है, लिबास में ढूंढ रहा है जैसे दूसरे ढूंढते पजामा ऊंचा है कि नहीं है, कुर्ता लंबा है कि नहीं है। बोल हमारे मामू डॉक्टर कल्बे साजिद साहब के छोटे भाई का पजामा बड़े भाई का कुर्ता, इसमें ढूंढ रहा है इस्लाम को, कहाँ ढूंढ रहा है इस्लाम को, इस्लाम इधर मिलेगा उसको, यही अटकी हुई है सुई कि लिबास कीमती क्यों है। मेरे जद ने, मैंने कल आपको या परसों बताया ना कि मौलाए कायनात के पास कितना पैसा था, 400 गुलाम आजाद करना मजाक है, अली ने 400 गुलाम अपनी मेहनत से अपनी दौलत से आजाद करा। लेकिन जब जाहिरी अमारत आई है तो रहना ऐसे है जो गरीब तरीन जैसे फर्द रहता है। क्यों? यह सिस्टम। हाकिम सुनो, जो हुक्मरान हो, जब तुम्हें मनसब मिल जाए, जब तुम पर हुकूमत हो। छठे इमाम के पास जाहिरी मनसब नहीं है, इमाम है कायनात का, वलीन व आखरीन का, लेकिन जाहिरी अमारत तो नहीं है। मौला के पास तो दोनों चीजें थी ना, जाहिरी अमारत भी थी ना। लिहाजा वो जमाना कौन सा है? गुर्बत का जमाना है। लोग धड़ाधड़ इस्लाम कबूल कर रहे हैं, खाने पीने को नहीं है, नौकरियां खत्म हो गई, सब हो गया, गुलामों को आजाद कर दिया लोगों ने, वो जनाब मुआशरे पर एक बोझ बने हुए, गुर्बत ही गुर्बत, फाके ही फाके। लिहाजा अमीर को कैसा होना चाहिए, हाकिम को कैसा होना चाहिए, पहली शर्त है हाकिम। रियाया का हिसाब बाद में होगा, कयामत के दिन भी पहले हाकिमों का होगा, इत्मीनान रखो। रियाया का हिसाब पहले नहीं होगा, पहले किसका हाकिम होगा, पहले किसका हिसाब होगा, हाकिमों का। जिन हाकिमों को यह परवाही नहीं है कि कफन में जेब नहीं होती है ना, उनको नहीं मालूम ये बात, मालूम है मगर इस तरफ सोचना नहीं चाहते, तवज्जो करना नहीं चाहते। पहला हिसाब किसका होगा, हाकिम से पूछा जाएगा कि तेरे जमाने में लोग भूखे मर रहे थे, फाकों से मर रहे थे, बच्चों को बेचारे बच्चे स्कूलों में पढ़ नहीं सकते थे, तालीम नहीं, क्योंकि तालीम तो बेच रहे थे, तो पढ़ नहीं सकते थे बच्चे, ये सिस्टम है तुम्हारा, ये फर्जूदा सिस्टम है, डेमोक्रेसी है, ये सिस्टम है जिसमें गरीब का बच्चा स्कूल नहीं जा सकता, पढ़ा नहीं सकता वो अपने बच्चे को, और सरकारी स्कूल में भेज नहीं सकता, वहां भेजेगा तो जानते हैं अब क्या हशर हो जाएगा उसका, हालांकि हम सरकारी स्कूल से पढ़े हुए भाई, ये बुजुर्ग यहां बैठे हुए गवाही देंगे कि उस जमाने के सरकारी स्कूलों की पढ़ाई, अरे मुकाबला होता था कोई इंग्लिश स्कूल हमसे जीत के तो बता दे, चाहे खेलों में चाहे पढ़ाई में, सब जानते हैं यहां बैठे मेरी मेरे सिनो साल के जितने भी लोग हैं वो सब जानते हैं कि गवर्नमेंट स्कूल हुआ करते थे जिनके बच्चे नाबिगा होते थे, नाबिगा पोजिशन भी वो लेते थे खेल में, वो अब क्या हुआ है, भेजिए सरकारी स्कूल में बच्चों को, कौन भेजेगा, वो बेचारा तालीम को क्या बना दिया, बेड़ा गर्क कर दिया ना, महदूद कर दिया ना, चंद लोगों के लिए जिनके पास पैसा है, और पैसा जैसा भी हो, मैं नहीं कहता भाई अच्छा भी पैसा होगा, हलाल भी होगा, हराम भी होगा, ये सिस्टम है। क्या नहीं, अमीर को कैसा होना चाहिए, कहते हैं कि क्योंकि मेरे जद का जमाना गुर्बत का जमाना है, फुक्र फाके का जमाना है, लिहाजा मेरा जद अली इब्ने अबी तालिब ऐसे रहता था कि गरीब तरीन फर्द की भी तसल्ली हो जाती थी कि अली का लिबास तो मेरे लिबास से भी बोसीदा है, मैं अपने पुराने लिबास की शिकायत कर रहा हूं, अली के लिबास में तो इतने पैबंद है कि यह मालूम ही नहीं कि असल कपड़ा कौन सा था, मैं अपनी नालैन की शिकायत कर रहा हूं कि मेरी जूती फटी हुई एक साल पहले ली थी, अली की नालैन देख के सब रह जाता है कि मेरे अमीर मेरे हाकिम के नालैन में तो इतने पैबंद है, इतने जोड़ है कि इसमें असल पता ही नहीं कि असल जूती का रंग कौन सा था। अब जाहिर है कि तकरार होती है, लेकिन ये बातें हैं ही, तकरार करने के लिए मैं क्या करूं। यही हुआ था ना, अब्दुल्ला इब्ने अब्बास ने देखा था मौला को, मौला अपनी जूती खुद गांठते थे ना, खुद सही करते थे, ठीक कर रहे थे, एक जोड़ को ठीक कर रहे थे, तो अब अब्दुल्ला इब्ने अब्बास दाखिल हुआ, مسکرا کے شاگرد بھی ہیں نا مولا کے، جناب عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ مولا کے شاگرد خاص بھی ہیں. یہ ٹھیک ہے کہ بعد میں کچھ مسائل ہوئے، معاملات ہوئے، لیکن بہرحال شاگرد ہیں مولا نے، مولا نے ان کو تفسیر سکھائی ہے باقاعدہ، اور بھی علوم پڑھائے ہیں. تو یہ جوتی اٹھا کہا کہ مولا اب آپ اس میں، پوچھا عبداللہ ابن عباس نے کہ مولا آپ اس میں اور کتنے جوڑ لگائیں گے، اور کتنے جوڑ لگائیں گے اس میں، دوسری جوتی کیوں نہیں لے لیتے؟ مولا نے مسکرا کے کہا عبداللہ ابن عباس اس کی تمہارے نزدیک کیا قیمت، تمہارے نزدیک میری جوتی کی کیا قیمت ہے؟ سنے حاکم، سنے وہ جنہیں منصب ملے ہوئے ہیں، منصب داروں سنو کہ اللہ نے کیوں مولا کو مولا بنایا ہے کائنات کا، کیوں سب دنیا کے سر وہاں پہ جا کے جھکتے ہیں، اس جوتی کی کیا قیمت ہے بتاؤ؟ مسکرا کے جس کو تم کہہ رہے ہو کہ اس میں اور کتنے جوڑ لگائیں گے، اس کی کتنی قیمت ہے تمہارے نزدیک؟ کہا مولا اس کی کیا قیمت ہوگی، اس کی تو کوئی قیمت بھی نہیں ہے، اس کی کون قیمت دے گا، اس کا اصلی پتہ ہی نہیں کہ اصلی جوتی کون سی، تو جوڑ لگا دی اس میں آپ نے. مولا فرماتے کہ تم پر حکومت کرنے سے زیادہ قیمتی ہے یہ جوتی. کتنی بڑی سلطنت ہے اس وقت، ظاہری سلطنت بھی، کیسے اقتدار سے، اس حکومت سے، اس سب سے قیمتی ہے یہ جوتی میری، اگر میں عدالت قائم نہ کر سکوں. اسی لیے علی کو کہا گیا قتیل عدالت، قتیل بے معنی مقتول، جو اپنی عدالت کے ہاتھوں قتل ہو گیا، جس عدالت کا آج یہاں کہیں بھی وجود نہیں ہے. کوئی کوشش کرتا ہے تو راستے سے ہٹا دیا جاتا ہے یا ہٹا دیا جائے گا، سمجھ گئے آپ؟ یہ عدالت ہے، عدالت کیونکہ لوگوں سے برداشت نہیں ہوئی، لوگ اپنے لیے انصاف چاہتے ہیں دوسرے کے لیے نہیں، لوگ دوسرے پر قانون نافذ کرنا چاہتے ہیں اپنے پر نہیں، لوگ دوسروں کی شکایت کرنا چاہتے ہیں اپنی نہیں. معمولی سی بات بتا دوں، برے لگتی ہیں لوگوں کو میری باتیں، لگا کرے میں کیا کروں، میرے بھی عادت ہے سے مجبور ہو گیا ہوں، میں کیا کروں، یہی ہوتا ہے، چاہتا ہوں کہ لوگ نہ بلائیں، کہاں لے کے جاؤں درد جگر، جو سننے آ جاتا ہے اس کو سنا دیتا ہوں، کہیں تو جگر کے داغ دکھانے ہوتے ہیں نا. بتائیے کہ بجلی چوری کر رہا ہے اور رو رہا ہے لوڈ شیڈنگ کا رونا، معذرت کے ساتھ حکومت ہی کام ہے اپنی جگہ، وہ تو چور ہیں ہی سارے، دفاع نہیں کر رہا، آپ سمجھے کہ الیکٹرک کا دفاع کر رہا ہوں، وہ تو سب سے بڑی چور ہے، اربوں کھربوں روپے کھا کے آپ کو کچھ بھی نہیں دے رہے، لیکن میں عام آدمی کی بات کر رہا ہوں نا، میں نے بس اشارہ کر دیا کہ ذرا محاسبہ کرنا تو شروع کیجئے نا، اپنے گھر سے چلیے، جب اپنے گھر سے چلیں گے تو پھر آپ کو اندازہ ہو جائے گا کہ کیا کچھ ہو رہا ہے، ایسا ہے نا. عدالت عدالت عدالت، اس لیے عدل اور علی مترادف بن گئے، علی عادل نہیں ہے، علی عین عدل بن گیا. عادل وہ ہے جو عدالت کرے، نہیں، علی کا وجود ہی عدل بن گیا. جب علی چراغ بجھا دیتا ہے تو بتا دیتا ہے کہ میں عدل ہوں، عدل عادل نہیں ہوں، میں عدل ہوں. یہ چراغ میں بیت المال کا تیل ہے، اب بات کرو، بجھا دیا میں نے، اب بات کرو، تو پہلی بات کرنے والے ناراض ہو کے چلے گئے، اٹھ کے کہ بات کیا کریں، چراغ نہیں جلنے دیا بیت المال سے، وہ تو بیت المال سے ہی کچھ لینے آئے تھے نا، کہ حکومت مل گئی، انتخابات میں اتنا خرچ ہوا تھا، کچھ تو دو، تو اب چھوڑ کے بھاگ نہیں ہے نا سب کو. یہاں تو بڑی مشکل یہ بھی ہے کہ کوئی آ بھی نہیں سکتا، صحیح آ جائے گا تو مشکل ہو جائے گا، یہ کیا ہو گیا بھائی، اتنے کروڑ خرچ کیے تھے کچھ مل ہی نہیں رہا، ملنا چاہیے نا. تو ایک سسٹم میں ہم لے رہے ہیں، تو اس سسٹم کے دفاع کر رہے ہو، اور وہ سسٹم کیا کہتا ہے، وہ سسٹم کہتا ہے کہ امیر، امیر کو دیکھو، اس سے اندازہ لگاؤ معاشرے میں انصاف ہے یا نہیں، کوئی سسٹم کام کر رہا ہے یا نہیں. اگر لوگ بھوکے مر رہے ہیں اور امیر کے پاس دنیا بھر کی عیاشیوں کے سامان ہیں، تو سمجھ لو کہ لوٹا جا رہا ہے معاشرے کو، یہ سسٹم نہیں ہے. کوئی بھی نام رکھ دو، چاہے اس کا نام اسلامی نظام رکھ دو، چند بادشاہوں کے پاس دولت ہو، چند امیروں کے پاس دولت ہو، کنگز، بادشاہ، نام لینے کی ضرورت تو نہیں ہے نا، بکھرے میں ہمارے معاشرے میں، عرب معاشرے میں، ان کے پاس ساری دولت ہو، ارتکاز ہو دولت کا، نہ کمیونزم کی بات کر رہا، نہ سوشلزم کی بات کر رہا ہوں، خالصتاً اسلام کی بات کر رہا ہوں. دو چیزوں پر موت کی سزا تک ہے، موت کی سزا، یعنی جتنی بڑی ذخیرہ اندوزی، جتنا بڑا دولت کا ارتکاز، جتنا بڑا جرم ہوگا اتنی بڑی سزا، یہاں تک کہ آخری سزا موت کی نہیں، گردش میں رکھو دولت کو، یہ کہتا ہے اسلام. सोशलिज्म नहीं कह रहा, कम्युनिज्म नहीं कह रहा, कहता कमाओ तुम्हारा हक है, मगर इर्तिकास नहीं, जमा नहीं, मनी लॉन्ड्रिंग नहीं, इसी मुआशरे में इस दौलत को फिराओ घुमाओ ताकि कोई बेरोजगार ना रहे, कोई भूखा ना रहे, ये ना करो कि इनका माल समेटो। चल भाई दुबई, चल भाई लंदन, उनके मजे आ रहे हैं, हमारे पैसे पे उनकी हुकूमतें चल रही हैं। चल भाई स्विट्जरलैंड, दौलत हमारी, उनके सिस्टम चल रहे हैं, वो वापस भी नहीं देंगे, वह सबके चोरों के पैसे वापस कर देंगे तो वो क्या करेंगे, उनका सिस्टम तो हमारे पैसे पे चल रहा है। समझ में आ रही बात? तो इस्लाम दीन क्या कह रहा है? इर्तिकास नहीं। इसीलिए तो कोई कौम आगे का मुझे नहीं पता, मुस्तकबिल अल्लाह जानता है, 41 साल हो गए, मुमकिन है ख़त्म हो जाए भाई, सारी दुनिया मिलकर हमला करे, वो सिस्टम ख़त्म कर दे, क्या हुआ? जब मौलाए कायनात की ज़ाहरी हुकूमत ख़त्म हो सकती तो सब कुछ ख़त्म हो सकता, नहीं हुई ख़त्म। किसी इमाम को ज़ाहरी हुकूमत नहीं मिली, जनाब यूसुफ अलैहिस्सलाम को पैगंबर है ना, हुकूमत ली मिली कि नहीं मिली? और खुद मांगी, मांगी क्योंकि हक ही मासूम का है, क्यों मांगी थी? तफसील में बाद में जाएंगे जनाब यूसुफ अलैहिस्सलाम के सिस्टम की, खुद मांगी थी ना कि मुझे ये दे दे खजानों पे, क्योंकि जानते हैं कि यही है, यहीं से बेमानी होती है, यहीं से गड़बड़ होती है, तो खजानों पे किसी अमीन को बिठाओ, किसको बिठाओ? अमीन को बिठाना चाहिए। ये तफसीलात बाद में आएंगे, लेकिन बता दिया ना कि दौलत का इर्तिकास नहीं, जमा नहीं होगी दौलत, जमा नहीं करो, इसको गर्दिश में रखो ताकि कोई बेरोजगार ना रहे, गर्दिश में रखो ताकि स्कूल कॉलेज बनते रहें, गर्दिश में रखो ताकि यूनिवर्सिटियां बनती रहें, गर्दिश में रखो ताकि रसद गाहें यानी रिसर्च सेंटर, जिसको आप साइंस के मरकज कहते हैं, साइंस एंड टेक्नोलॉजी, इसकी यूनिवर्सिटियां बनाते रहो। किसने रोका भाई, किसने मना किया? यही तो चाहता है परवरदिगार कि गैर मोमिन नहीं, मोमिनीन तरक्की करो। गैर मोमिन क्यों? मोमिन तरक्की करो, इस्लाम सबको दावत दे रहा है। कौन तरक्की? उस माशरे ने तरक्की नहीं की क्या? क्या पहले ज़माने में तरक्की नहीं हुई? छठे इमाम, इमाम जाफर सादिक अलैहिस्सलाम, ज़ाहरी हुकूमत नहीं है, ज़ाहरी हुकूमत नहीं है मौला की, मगर दानिशगाह बनाई कि नहीं बनाई? दानिशगाह यानी यूनिवर्सिटी, यूनिवर्सिटी बनाई ना, यूनिवर्सिटी का तर्जुमा है, एक जामिया अरबी में और फारसी में दानिशगाह, दानिशगाह यूनिवर्सिटी कहते हैं, जैसे हमारी दानिशगाह है कराची, या जामिया कराची और यूनिवर्सिटी ऑफ कराची, ये सारे नाम है इसका, ऐसे ही है ना, जैसे कुल्लिया कॉलेज को कहते हैं या इंस्टीट्यूट को कुल्लिया कहते हैं, दानिशकदा भी कॉलेज को कहते हैं, ये इस्तिलाहात है, इसमें परेशान होने की ज़रूरत नहीं है, अपनी अपनी ज़बान में जो चाहे जिसका नाम रखा हुआ है, इसका ये मतलब घबराना जाए कि मदरसे ही टिपिकल मदरसा नहीं, कहाँ टिपिकल मदरसा, यूनिवर्सिटी बनाई इमाम ने, क्या पढ़ाते थे वहाँ? वहाँ फिक्र के मसाइल पढ़ाते थे मामले, हाँ वो भी बोलते थे फिक्र क्लास भी, लेकिन इल्म सबको बांटता था मासूम, हिंदुस्तान से इल्म हासिल करने जा रहे हैं, रोम से मसीही इल्म हासिल करने जा रहे हैं, क्या इमाम ने कोई शर्त लगाई थी कि पहले कलमा पढ़ो फिर इल्म दूंगा? अरे बड़े बड़े लोगों को इमाम ने पढ़ाया और वो खुद भी एक एक मसलक के माशाल्लाह रहनुमा बने के नहीं बने? इमाम ने तो ज़बरदस्ती किसी का मजहब अकीदा बदलवाया? नहीं बदलवाया, किसी का नहीं बदलवाया, क्यों? सिस्टम इस बात की इजाज़त ही नहीं देता, ला इकराह फी दीन, दीन में कोई जबर नहीं है, जबर नहीं है, अपना नज़रिया पेश करो, जबर कैसा है? कोई जबर नहीं, लकुम दीन हुकुम वले दीन, नहीं मानते ना मानो, तुम्हारे लिए तुम्हारा दीन, हमारे लिए हमारा दीन, तो हमारे दीन में प्रैक्टिकल हर इमाम ने करके बताया जिसको मौका मिला, पांचवें इमाम को छठे इमाम को मौका मिला, तालीमी दरसगाह यानी दरसगाह बनाई तालीम देने के लिए, कौन से केमिस्ट्री फिजिक दुनिया भर के उलूम इल्म हैयत इल्म फलकिया से लेकर हर इल्म की तालीम दी जा रही है, क्यों दी जा रही? बताने के लिए कि यही ऐन इस्लाम है, यही दीन है, यही निजाम है कि तुम्हारा कोई बच्चा जाहिल ना रहे, कोई बच्चा जाहिल ना रहे। सलावात भेज दीजिए मोहम्मद वाले मोहम्मद पर। एक बार और सलावात इनायत फरमा दीजिएगा, चलिए, ताकि तुम्हारा कोई बच्चा जाहिल ना रहे, इल्म की दौलत से माला माल होकर जाओ। ये मिंबर का आगाज वहीं से हुआ मेरे भाई, मौला आरिफान के जो खुदबात हैं वो भी पढ़ लो, एक बहरे बेकरा है ना इल्म का, वो खुदबात यही हर इमाम ने जूं ही मौका मिला, इल्म इल्म इल्म, आगे बढ़ जाओ, आगे बढ़ो, आगे बढ़ो, इल्म के मैदानों में आगे बढ़ो, ये नस्लों की हिफाजत करो। कहते नहीं जी हम तो पढ़ने के लिए पैदा ही नहीं हुए, तो अब जो कोई कह के हम तो पढ़ने के लिए पैदा ही नहीं हुए, हम तो मैं क्या अर्ज करूँ आपकी खिदमत में, एहतियात करनी पड़ती है, बहुत ज़्यादा एहतियात, अपने बच्चों को बचाओ, मुआशरे में भेड़िए फिर रहे हैं, भेड़िए, वो नस्लों को ख़राब करने के चक्कर में, उनकी ड्यूटी यही है, उनकी ड्यूटी लगाई गई, क्योंकि ख़तरा हमसे है, हमारी नस्लों को ख़राब करो, हमारे बच्चों को ख़राब करो, उन्हें तालीम के रास्ते से हटा दो, और जन्नत में तो तुझे जा नहीं है, पढ़ के क्या करेगा, समझ गया, बस इतना सा इशारा काफ़ी है आपके लिए। हुसैन को वो अज़ादार पसंद है जो पूरी दुनिया का शऊर रखता हो, आगाही रखता हो। बताइए करबला में कोई ऐसा था हुसैन के साथ जिसके पास शऊर ना हो, बल्कि जैसे बाशऊर हुसैन के साथ थे उस वक्त रूए जमीन पे किसी के पास थे ही नहीं ऐसे आगे ही रखने वाले, शऊर इल्म है, ऐसे थोड़ी आगे हुसैन के साथ, इल्म रखते हैं कि हुसैन हक है, हुसैन का साथ देना है, इल्म आगे ही का इनमें से एक एक सरचश्मा है हुसैन के साथ, हुसैन चाहता है कि मेरा मानने वाला आलिम हो, आलिम से मुराद यानी अहले इल्म में हो, जाहिल ना हो, मेरे शियों के बच्चे जाहिल ना हो, ये तो हर इमाम ने कहा है कि हमारे बच्चे अमानत हैं। और सबसे बढ़कर मसाइब से पहले आखिरी जुमला कहूँ, इमाम ज़माना की अमानत हैं ये बच्चे, इमाम ज़माना की, उनका सिपाही बनने का शौक़ है ना, हमारी उम्रें गुजर गई, अब उनके सिपाही कौन है मुस्तकबिल में, जब बनाओगे तो होंगे ना, जब बनाओगे नहीं तो कहाँ से हो जाएंगे, बच्चे अमानत हैं, इनकी तरबियत करना लाजिम है, वाजिब है, हम पर नहीं किया तो हमने अमानत में खयानत की है, अमानत में खयानत है, अगर इन बच्चों की सही तरबियत ना हुई, यह है हुसैनियत, वो हुसैनी नहीं है जो दुनिया का मुकाबला कर रहे हैं, लाखों करोड़ों लोग जा रहे हैं ना करबला की तरफ, सबका रुख है, अब तो माशाल्लाह आशूर पे भी तकरीबन 80-90 लाख का मजमा हो जाता है, मैं एहतियात कर रहा हूँ, लोग इससे ज़्यादा बताते हैं, लेकिन चलिए कम से कम 70-80 लाख का मजमा तो आशूर पे भी हो जाता है, अभी आपको पता चल जाएगा, जा रहे हैं ना, सबका रुख है करबला की तरफ, और चेहलुम पे तो करोड़ों में पहुंच जाएगा, भाई जमा अरबी में दो से ज़्यादा पर होती है ना, तो 2 करोड़ तक तो हम कह सकते थे कि 2 करोड़, अब तो 3 करोड़ से ऊपर जाता है, तो करोड़ों कह सकता हूँ ना मैं, आप करोड़ों का मजमा, उसका रुख है कहाँ, करबला की तरफ, क्यों जा रहा है, किस लिए जा रहा है, आगही के लिए जा रहा है, शऊर के लिए जा रहा है, कौन सी ताकत है जो उसे लेकर जा रही है, उसमें डॉक्टर इंजीनियर वकील पढ़े लिखे आलिम गैर आलिम, हुसैन बता रहा है कि मेरे लश्कर में कल भी तमीज़ नहीं थी छोटे बड़े की, आज भी तमीज़ नहीं, चलिए मैं तमीज़ के लफ्ज़ को बदल देता हूँ फ़र्क से, कि शऊर के मामले में कल भी मेरे लश्कर में सब सिपाही बराबर थे, शऊर की जिस सतह पे ज़ुहैर बिन क़ैन उसी सतह पे ओन मोहम्मद भी हैं, शऊर की जिस सतह पे हबीब इबन मज़ाहिर है उसी सतह पे नाफ़े इबन हिलाल है, शऊर की जिस सतह पे अली अकबर है शऊर की उसी सतह पे अली असगर भी है, शऊर की जिस सतह पे कासिम है उसी सतह पे ओनो मोहम्मद भी है, इनमें कोई ऐसा नहीं जो सिर्फ हुसैन नहीं मकसद हुसैन को ना पहचानता हो, हुसैन को भी पहचानते हैं और मकसद हुसैन दोनों को पहचानते हैं जितने भी हैं, लिहाजा कोई भी ऐसे अचानक मैदान जंग में नहीं गया, सबको मालूम है, अच्छा रास्ता था ना खुला हुआ चले जाते, हुसैन ने कब रोका है ज़बरदस्ती, वो रोका ज़बरदस्ती, एक इस्लामी हाकिम की पहचान ये होती है कि जबर करते ही नहीं, शफीक व मेहरबान, अदालत से भी पहले जो मौला ने सिफत बताई है ना, अदालत से पहले, अदालत तो तीसरे मकाम पे बताई है, मौला ने पहली सिफत बताई है हाकिम की रियाया के मुकाबले में कि हाकिम शफीक और मेहरबान, बाप शफीक व मेहरबान बाप होता है अपनी रियायत, तो हुसैन अपनी सल्तनत का बादशाह था, बादशाह है, बादशाह रहेगा, तो शफीक व मेहरबान है अपने लोगों पे, किसी से ज़बरदस्ती किसी को मैदान जंग में नहीं भेजना चाहता हुसैन, ज़बरदस्ती रास्ते खुले रखे, जिसको जाना है चले जाओ, जान बहुत प्यारी है बचा लो, ज़िंदगी एक ही बार मिलेगी दोबारा थोड़ी मिलेगी, जाओ चले जाओ, और चाहने वाले चले गए, आप क्या समझते नहीं गए, चले गए आप खुद पढ़ लीजिएगा, सैकड़ों चले गए भाई सैकड़ों, 72 तो बचे थे, 72 تو باقی بچے تھے. حسین یہی چاہتا تھا کہ جو میرے ساتھ ہو آخر میں وہ اتنا باشعور ہو کہ موت اس کے سامنے دلہن کی طرح ہو, لپک رہا ہو, لپک رہا ہو, یعنی جلدی ہو اسے, ان میں سے ہر ایک کو جلدی ہو کہ پہلے میں جاؤں کہ پہلے میں جاؤں. یہ وہ ہستیاں ہیں جو کربلا میں حسین کے ساتھ. اس لیے حسین فخر سے کہتا نظر آتا ہے کربلا میں کہ جیسے مجھے ملے, نہ میرے بھائی کو ملے, نہ میرے بابا کو, نہ میرے نانا کو. اتنے باشعور افراد کسی کے ساتھ نہیں تھے جو حسین کے ساتھ تھے. اور آج مخصوص مصائب ہیں کس کے, جس کا میں نے پہلے ذکر کر دیا, ثانیہ زہرا, اس کے بچے اون و محمد. شریکت الحسین ہے واقعہ کربلا. آگے بڑھ ہی نہیں سکتا تھا, 10 محرم کو ختم ہو جاتا حسین کی شہادت کے ساتھ. بس 10 دن کا ہوتا یہ, آپ 10 دن تک یاد مناتے پھر ختم, شہید ہو گئے اسے. لیکن اس لیے حسین لائے تھے اس لشکر کو کہ زینب عالمہ غیر معلمہ سب سے زیادہ شعور رکھتی ہے کربلا میں حسین کے بعد, کہ مقصد حسین کو کیسے آگے لے کر جانا ہے. عالمہ غیر معلمہ عقیلہ بنی ہاشم جانتی ہیں ثانیہ زہرا کے کیسے لے کر جانا ہے. لہذا یہ وہ رہنما ہیں کہ اپنے بچوں کو میدان میں جانے کا درس پہلے دے رہے ہیں. پہلے شب عاشور یہی درس زینب اپنے بچوں کو دے رہی. دیکھو جانتے ہو نا یہ لشکر کیوں جمع ہوا ہے, تمہارے ماموں کو قتل کرنے کے لیے. اپنی ماں کی لاج رکھ لو, مجھے میری ماں زہرا کے سامنے سرخرو کر دو اور صبح سب سے پہلے میدان میں چلے جاؤ. دونوں بچے دائیں مائیں لیٹے ہوئے ہیں خیمے میں, درمیان میں ثانیہ زہرا تشریف فرما ہے. دونوں بچوں نے ایک ایک ہاتھ تھاما, بوسے دیے ہاتھ کو, ثانیہ زہرا کے ہاتھوں کو بوسے دیے اور کہتے ہیں کہ مادر گرامی بس آپ اجازت دلوا دیجیے گا, آپ دیکھیے پھر ہم کیا کرتے ہیں میدان چک میں. بدر و احد کی یاد دلا دیں گے لوگوں کو, ہم حیدر کرار کے نواسے ہیں, جعفر تیار کے پوتے ہیں. خوش ہو گئی زینب, اپنے بچوں کا جذبہ دیکھ کے, گفتگو سن کے خوش ہو گئی ثانیہ زہرا. کہتے اچھا میرے بچوں تم نے مجھے خوش کر دیا. بس دیکھو 2-3 باتوں کا خیال رکھنا. ایک تو دیکھو, دیکھو خبردار پانی کی طرف نہ جانا. میں جانتی ہوں تم پیاسے ہو, لیکن تم سے زیادہ پیاسی سکینہ ہے, تم سے زیادہ پیاسا علی اصغر ہے. مجھے شرمندہ نہ کرا دینا, پانی کی طرف نہیں جانا. دونوں بچوں نے عہد و پیمان کے, مادر گرامی آپ اطمینان رکھیے پانی کا رخ بھی نہیں کریں گے, دیکھیں گے بھی نہیں پانی کو. اچھا دوسری بات دیکھو, پسر سعد کے خیمے تک پہنچ جانا, اس کو قتل کرو, کوشش کرو یہ مار دیا جائے, یہ مر جائے گا جنگ ختم ہو جائے گی, میرا بھائی بچ جائے گا. تیسری بات دیکھو, دونوں ساتھ رہنا, ساتھ رہو گے تو طاقت بڑھی رہے گی, ساتھ ساتھ رہنا, جدا مت ہونا ایک دوسرے سے. صبح ہوئی, ایک کی خبر آ رہی ہے, دوسرے کی خبر آ رہی ہے, تیسرے کی خبر آ رہی ہے, جو خبر زینب سننا چاہتی ہے وہ نہیں آتی. کیسی مائیں ہیں کربلا کی, اپنے بچوں کی موت کی خبر کا انتظار کر رہی ہیں. میرے بچوں کے قتل کی خبر نہیں آ رہی, میرے بچوں کی شہادت کی خبر نہیں آ رہی, سب کی خبریں آ رہی ہیں. آخر ظہر کا ہنگام ہوا, فضا سے کہا فضا ذرا ان دونوں کو تو بلا کر لا. اون و محمد آئے, خیمے میں داخل ہوئے, ماں کے چہرے پہ غیظ کے آثار دیکھے, غصے کے آثار دیکھے, سر جھکا کے کھڑے. اسی غصے سے, اسی غیظ کے لہجے میں ثانیہ زہرا نے کہا اب تک زندہ ہو, کب جاؤ گے میدان میں, جب میرا بھائی قتل کر دیا جائے گا پھر جاؤ گے میدان. بچوں کی آنکھوں سے آنسو ٹپکنے لگے, دست بستہ عرض کرتے مادر گرامی ہم پہ ناراض نہ ہو, ہم پہ غصہ نہ ہو, کتنی بار مامو جان کی خدمت میں جا چکے ہیں, ہمیں میدان میں جانے کی اجازت نہیں ملتی, آپ اجازت دلوا دیجئے. زینب کا غصہ ختم ہو گیا. اچھا میرے بچوں یہ بات ہے, فضا ذرا ماں جائے کو میرا سلام تو کہہ دے. فضا پیغام لے کے گئی, حسین بہن کے خیمے میں تشریف لائے, منظر دیکھتے ہی سمجھ گئے کیا معاملہ ہے. اس سے پہلے کہ ثانیہ زہرا کچھ فرماتی, حسین فرماتے ہیں کہ بہن زینب ان دونوں کو میدان میں جانے کی اجازت طلب نہ کرنا مجھ سے. بھیا ایسا نہ کرو, میں نے انہیں تیار ہی کربلا کے لیے کیا ہے, میں نے انہیں پالا ہی کربلا کے لیے. زینب کیسے ہو سکتا ہے, کبھی کسی بھائی نے اپنی بہن کا گھر اجاڑا ہے؟ کسی بھائی نے اپنے بہن کی گود اجاڑی ہے زینب؟ ثانیہ زہرہ بھی اپنی مجبوری کا اعلان کرتی ہیں، بھیا پھر آپ بتائیے میں قیامت کے دن اپنی ماں کے سامنے کیا منہ لے کر جاؤں گی؟ اگر میری ماں زہرہ نے مجھ سے سوال کر لیا زینب اپنے بچوں کو بچا لیا، میرا حسین قتل کر دیا گیا، اس طرح سے اجازت لی ہے زینب نے اپنے بچوں کے لیے؟ دونوں بچے تیار ہو کر خیمے سے باہر نکلے، ایک کو حسین نے سوار کرایا، ایک کو عباس نے سوار کرایا، عباس نے دونوں بچوں سے کہا بچوں ہوشیار ہو کر لڑنا ہے، اور ادھر دونوں بچے فخر سے دیکھتے ہیں اپنے ماموں کو، کہتے ہیں ماموں جان اطمینان رکھیے آپ ہی کے تو شاگرد ہیں ہم، گئے اپنا تعارف کرایا، جو نہیں جانتا جان لو جعفر تیار کے پوتے ہیں، حیدر کرار کے نواسے، جو آتا تھا دونوں میں سے کوئی ایک بھائی قتل کر کے پھینک دیتا تھا مقابلے پر، اور جب کئی سپاہی واصل جہنم ہوئے تو عمر سعد نے چلا کر کہا کہ یکمشت حملہ کرو، یلغار کرو چاروں طرف سے دونوں بچوں پہ، ان علی زینب کے شیروں نے بھی حملہ کیا، اور حملہ کرتے ہوئے اتنا آگے بڑھے پسپا کرتے ہوئے لشکر کو کہ لشکر نے آگے سے بھاگنا شروع کیا، خیمے تک پہنچ گئے پسر سعد کے، اور پسر سعد پشتے خیمہ سے نکل کے بھاگا چلاتا ہوا کہ ان دو بچوں کو تم قابو نہیں کر سکتے، اور بھاگتے ہوئے سپاہی کہتے ہیں بھاگتے ہوئے جنہیں تو دو معمولی سے نوجوان سمجھ رہا ہے نا، یہ حیدر کرار کے نواسے ہیں، یہ جعفر تیار کے پوتے ہیں، ذرا ان کے جنگ کرنے کا انداز تو دیکھ، ان کے تلوار کی کاٹ تو دیکھ، کہتا ہے اچھا قریب نہیں جا سکتے، گھیر لو چاروں طرف سے، تیروں کا میں برساؤ، یہ بھاگا ہوا لشکر جمع ہوا اس نے چاروں طرف سے گھیر لیا زینب کے دونوں شہزادوں کو، اب بچے لڑیں کس سے، سامنے تو کوئی بھی نہیں ہے، چاروں طرف سے تیروں کا میں برس رہا ہے، سینکڑوں تیر ایک ساتھ چلے بچوں کے جسم میں پیوست ہوتے چلے گئے تیر، بچے زخموں سے چور ہو کر لڑکھڑانے لگے، اب حکم دیا پسر سعد نے ان کو ایک دوسرے سے جدا کرو، بہت کوشش کی بچوں نے ساتھ رہنے کی لیکن نہ رہ سکے، درمیان میں لشکر حائل ہو گیا، اون محمد کو محمد اون کو پکارتا رہ گیا، چھوٹا بھائی گھوڑے سے گرا، آواز دی بھائی میری خبر لے، لیکن بھائی تو خود زخموں سے چور ہے، تلوار ہاتھ سے گر گئی، جب گھوڑے سے گرنے لگا آواز دی یا خالہ ادرکنی، اے مامو جان ہماری خبر لیجئے، ہم نے اپنی جان آپ پر قربان کی، پس یہ آواز سننا تھا، حسین دوڑے، عباس دوڑے، علی اکبر دوڑے، فضہ نے سب خیموں میں اطلاع دی، بی بی ہو زینب کے خیمے میں جمع ہو جاؤ، زینب کے لاڈلے آ رہے ہیں، پس عزادارو، زینب نے یہ خبر سنی، سجدہ شکر میں چلی گئی، ثانیہ زہرہ معبود اپنی اس کنیز کی یہ قربانی قبول کر لینا، خیموں میں انتظام کیا گیا، ایک شہزادے کو عباس، ایک شہزادے کو حسین آگو میں لیے داخل ہوئے خیمے میں، بی بیوں میں شور و شین برپا ہے، زینب سکون سے اپنے بچوں کو دیکھ رہی ہے، ابھی کچھ جان باقی ہے، فضہ سے فرماتی ہیں فضہ کوئی ایسا انتظام کر دے کہ میں اپنے بچوں سے تنہائی میں کچھ گفتگو کر لوں، انتظام کیا گیا، اب زینب کے خیمے میں یا زینب ہے یا دونوں بچے ہیں یا فضہ ہے، زینب اپنے دونوں زخموں سے چور شہزادوں کے درمیان میں بیٹھ گئی، ایک ہاتھ محمد کے سینے پر ہے، ایک ہاتھ اون کے سینے پر ہے، بچوں کا خون بہ چکا، اتنی بھی طاقت نہیں ہے کہ ہاتھ اٹھا کے اپنی ماں کے ہاتھ کو تھام لے، پس زینب اسی اطمینان سے کہتی ہے میرے بچوں کس حال میں ہو، بچوں نے سلام کیا ماں کو، بڑا کہتا ہے بیٹا کہتا ہے مادر گرامی ہم پسر سعد کے خیمے تک پہنچ گئے تھے مگر وہ ملعون پشت خیمہ سے نکل کے بھاگ گیا، آپ راضی تو ہو گئی ہیں نا، چھوٹا بھائی کہتا ہے اے اممہ جان اللہ گواہ ہے ہم نے پانی کی طرف آنکھ اٹھا کر بھی نہیں دیکھا تھا، اممہ آپ نے دودھ تو بخش دیا، بس عزادارو میں کیا کروں، ان جملوں کے سوا ان لفظوں کے سوا میرے پاس کچھ بھی نہیں ہے کہ زینب کربلا میں عصر عاشور کے بعد کبھی عباس بنی، کبھی علی بنی، کبھی حسین بنی، سب کچھ ہے زینب مگر اون محمد کی ماں بھی تو ہے نا، بس اپنے بچوں کی یہ گفتگو سنی ضبط کے بندھن ٹوٹ گئے، زینب کبھی ایک بیٹے کے سینے پہ سر پٹکتی تھی، کبھی دوسرے بیٹے کے سینے پہ سر
پٹکتی تھی، چلاتی جاتی تھی، کہتی جاتی تھی، میرے بچوں، میرے شہزادوں، میرے لاڈلوں، تم نے زینب کو سرخرو کر دیا، تم نے مجھے میری ماں زہرا کے سامنے سرخرو کر دیا، اے میرے شہزادوں، ارے زینب تم سے راضی ہو گئی، زینب نے تمہیں اپنا دودھ بخش دیا۔